नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। मुलुक नयाँ सरकार गठनको संघारमा छ। संघीय संसद सचिवालयले यही चैत 12 गते दिउँसो 2 बजे प्रतिनिधि सभा सदस्यहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ। सांसदहरूले शपथ लिएपछि औपचारिक रूपमा सरकार गठनको प्रक्रिया शुरू हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया शुरू त्यसैबाट गर्ने भएको छ र सरकार गठनको सन्दर्भमा हिजो राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक रूपमा छलफल गरिरहेको छ र यो छलफलको निष्कर्ष चाँडै नै प्राप्त हुनेछ र रासोपाले 182 सीट हासिल गर्दै दुई तिहाईको नजिक पुग्दा उसले एकल सरकार बनाउँदैछ र यो सरकार बनाउँदै गर्दा जनताका आशा अपेक्षा थुप्रै छन् र सरकारले अब संवैधानिक रूपमा जेठ 15 गते संसदमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहिआएको छ र सरकार गठन हुने बित्तिकै सरकारको पहिलो काम बजेट निर्माणमा हुने देखिन्छ र बजेट निर्माणले बजेटले यो सरकारले कसरी काम गर्छ भन्ने संकेत पनि दिन्छ। अर्कोतर्फ नेपाल अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछ। यसै वर्ष अर्थात सन् 2026 नोभेम्बर 24 मा नेपाल स्तरोन्नति हुँदैछ र यो स्तरोन्नति हुँदै गर्दा नेपालको तयारी, सरकारले गर्नुपर्ने तयारी कस्तो हुनुपर्छ, यो सन्दर्भमा पनि विभिन्न सुझावहरू विश्लेषणहरू भइरहेको छ। अर्कोतर्फ गत भदौ 23 र 24 गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले थुप्रै भौतिक आर्थिक क्षति भएको छ र यसको पुननिर्माण पुनर्व्यवस्थापन जरूरी छ र यसका लागि विस्तृत कार्ययोजना सार्वजनिक हालै मात्र भएको छ। आज हामी नयाँ सरकार गठन हुँदै गर्दा नयाँ सरकारले झेल्नुपर्ने स्रोतको चुनौती, आर्थिक चुनौती सँगै गत भदौ 23 र 24 गते भएका आर्थिक र भौतिक क्षतिको पुननिर्माण र पुनर्व्यवस्थापनका लागि गर्नुपर्ने काम आगामी आर्थिक वर्षका लागि बजेट लगायतका सन्दर्भमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठ। डाक्टर साहब, स्वागत छ यहाँलाई।
धन्यवाद।
अब सबैभन्दा पहिला त केही दिनमा नै हामीले नयाँ सरकार प्राप्त गर्दैछौ र यो नयाँ सरकार प्राप्त हुँदै गर्दा जेठ 15 गते संवैधानिक रूपमा बजेट संसदमा प्रस्तुत गर्नुपर्ने सरकारको एउटा पहिलो काम देखिएको छ। अब यहाँले चाहिँ नयाँ सरकार बन्दै गर्दा नयाँ सरकारका चुनौतीलाई कसरी हेर्नु भएको छ, विशेष गरी आर्थिक चुनौती, स्रोत व्यवस्थापनको चुनौतीलाई?
प्रश्नको लागि धन्यवाद। पक्कै पनि हामी यो जेएनजी आन्दोलनपछि निर्वाचन भएमा यसको सरकार बन्दैछ। अब सुरुमै अब बजेटको चक्रहरू सुरु भइसकेका छ। जेठ 15 गते बजेट ल्याउनु पर्ने गरी तयारी गर्नुपर्नेछ। एकातर्फ पर्याप्त स्रोत व्यवस्थापन गर्नुपर्ने खाँचो छ भने अब अर्थतन्त्र पनि समग्रमा कोविड पछि अझै जुन ढङ्गले पुनरुत्थान हुनुपर्ने हो त्यो चाहिँ हुन सकिरहेको छैन। त्यसको लागि पनि अब आउने सरकारले काम गर्नुपर्नेछ। सँगसँगै यो अस्तिको आन्दोलनबाट जुन क्षति भएको छ त्यो क्षतिको भौतिक क्षतिहरूको पुननिर्माण, त्यसमा सरकारी भवनहरूदेखि लिएर निजी भवनहरू सम्पत्तिहरू पनि नोक्सान भएको स्थिति छ, त्यसलाई पनि पुनर्निर्माण पुनर्व्यवस्थापन गर्नुपर्नेछ। राष्ट्र परिचालन कमजोर छ, त्यसलाई स्रोत व्यवस्थापन दबावमा रहेको स्थिति छ र स्रोत व्यवस्थापनलाई पनि सुदृढ बनाउनु पर्ने आगामी सरकारका तत्कालीन चुनौतीहरू र जिम्मेवारीहरू हुन् जस्तो लाग्छ।
अब यो चुनौतीको सामना चाहिँ सरकारले कसरी गर्नुपर्ला? अब यो सरकार समक्ष, बन्दै गरेको सरकार समक्ष जनताका थुप्रै आशा अपेक्षा छ। अब सँगै यही समयमा अर्को अमेरिका इजरायलको नेतृत्वमा इरानमा जसरी आक्रमण भइरहेको छ त्यसले विश्वभरि नै अर्थव्यवस्थामा चुनौती थपिदिएको छ। अब यो चुनौती नेपालमा झन बढ़ने देखिन्छ। अब यो यसको यो जुन खालका अप्ठ्याराहरू छन् यसको सामना गर्न चाहिँ भनौं न न्यूनतम विषयहरू न्यूनतम आधारहरूलाई चाहिँ सरकारले कसरी अगाडि बढ़ाउनु पर्ला?
पक्कै पनि हाम्रो आन्तरिक चुनौती एकातर्फ छन्, अब अर्कोतर्फ विश्वव्यापी चुनौती बाह्य चुनौतीहरू पनि छन्। पछिल्लो समय जुन पश्चिम एसियामा युद्ध भइरहेको छ त्यसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पर्ने वाला छ, पर्न थालिसकेको छ, मूल्य वृद्धि हुने दिशामा गइसकेको छ, यसले हाम्रो निर्माण लागत बढ्ने स्थिति छ, बढिरहन वैदेशिक रोजगारी प्रभावित हुने सम्भावनाहरू पनि छन्। यो कुरा छन्। अब नयाँ सरकारले चुनौतीहरू अब सामना गर्ने त्यसलाई समाधान गर्नु होइन गर्नुपर्ने नै हुन्छ। त्यसको लागि अब रणनीतिक ढङ्गले सामूहिकतामा टिमवर्कमा होइन काम गर्दै अनि अब अलिकति यो प्राथमिकता तोक्दै प्राथमिकताका आधारमा खर्च गर्ने हाम्रो खर्चहरू अनावश्यक खर्चहरू कटौती गर्ने सँगसँगै हामीले धेरै क्षेत्रमा सुधार गर्नुपर्ने स्थिति छ। कतिपय प्रशासनिक सुधार छ, कानुनी सुधारहरू छ, संस्थागत सुधारहरू छ, ती सुधारहरूलाई त्यति बजेटको खर्च नलाग्ला ती सुधारहरू गर्दै एकातर्फ अनावश्यक खर्च कम गर्ने अर्कोतर्फ गरेको खर्चको उत्पादनशीलता त्यसबाट दिने प्रतिफल बढाउने गरी गर्नुपर्नेछ। आयोजना छनौटहरू एकदमै सही ढङ्गले गर्ने प्रतिफल दिने आयोजनाहरू छनौट गर्ने र ती आयोजनाहरूलाई आयोजनाहरूको प्रभावकारी कार्यान्वयन समयमै सम्पन्न गर्नुपर्नेछ। अब हामी एक किसिमको एकल स्थिर सरकार पाउने अवस्थामा छौँ। पाँच वर्षको होराइजन जुन छ त्यो पाँच वर्षलाई मध्यनजर राखेर अल्पकालीन मध्यकालीन गर्दै पाँच वर्षसम्म गर्ने कामको एउटा खाका बनाएर जानुपर्ने स्थिति छ। अब हामीले रणनीतिक ढङ्गले गऱ्यौँ भने पक्कै पनि हाम्रो चुनौतीहरू सामना गर्दै समाधान गर्दै जान्छौँ। फेरि त्यो गर्नु नगर्नुको त्यसलाई अब गर्नुपर्ने नै छ किनभने हाम्रो विकल्पै छैन, किनभने यस्ता विभिन्न आन्तरिक र बाह्य चुनौतीहरू आउँदै जान्छन्। त्यसको लागि सरकार प्लस अरू सरकारवालाहरू मिलेर सामना गर्नु नै पर्छ।
जस्तो अब यो संस्थागत सुधार प्रशासनिक सुधारको कुरा अहिले आइरहेको छ, नयाँ सरकारसँग त्यो अपेक्षा पनि छ र नयाँ सरकारको एउटा प्राथमिकता पनि त्यो अहिलेको छलफलमा त्यो देखिन्छ होइन। अब यो सुधारको मार्गचित्र चाहिँ कस्तो हुनुपर्ला? अब यहाँ राष्ट्रिय योजना आयोगमा बसेर काम गरेको अनुभवलाई जोड्दा संस्थागत सुधार प्रशासनिक सुधारलाई चाहिँ कसरी लिएर जान सकिएला?
अब त्यो त धेरै ठाउँमा हामी काम गर्दै जाँदाखेरि व्यवधानहरू हुने गरेको पाउँछौँ। निजी क्षेत्रले पनि धेरै गुनासोहरू गरेको स्थिति छ। त्यसले गर्दा कतिपय संस्थागत क्षमता अभिवृद्धि गर्दै जुन हाम्रो कार्यशैली छ त्यो कार्यशैलीलाई परिमार्जन गर्दै कतिपय कानुनी अडचनहरू छ कानुनमा आएर रोकिने छ कानुनले छेकिरहेको अथवा विभिन्न कानुन एक आपसमा बाजिरहेको स्थिति कतिपय कार्यविधिहरू निर्देशिकाहरूले बाधा व्यवधान सृजना गरिरहेको स्थिति ती सबैलाई सरलीकृत गर्नु पर्यो र खास गरी सरकारी संयन्त्र बढी प्रभावकारी हुनु पर्यो, सार्वजनिक सेवा प्रभावलाई प्रभावकारी पार्नु पर्यो, हाम्रो यो सरकारी जुन संयन्त्र छ त्योलाई मोटिभेट गर्नुपर्ने स्थिति छ, क्षमता विकास गर्नुपर्ने स्थिति छ। अहिले वास्तवमा होइन अब सरकारी संयन्त्र जति प्रभावकारी हुनुपर्ने त्यो नभइरहेको स्थिति छ। यी सबै काम गर्न अहिले धेरै बजेट आवश्यक नपर्ला, हाम्रो ठुलो भौतिक पूर्वाधार निर्माण गर्न बजेटको धेरै लागत लाग्छ, तर यस्ता सुधारहरू गर्न त्यस्तो लागत नलाग्ने, तर यसले गर्दाखेरि निजी लगानी प्रवर्धन हुने अनि मान्छेले होइन नागरिकले सार्वजनिक सेवा प्रवाह सहज ढङ्गले पाउने स्थिति हुन्छ र बिस्तारै हामीले वास्तवमा सबै कुरो एकैचोटि छोटो समयमा गर्न पक्कै सम्भव छैन। त्यसले गर्दा सजिलो कुराहरू सुरुमा गर्दै बिस्तारै अलि अप्ठ्यारो र अलि लामो समय लाग्ने अलि बढी बजेट लाग्ने कुरालाई अलिक तयारी गर्दै योजनाबद्ध ढङ्गले काम गर्दै जानुपर्छ जस्तो लाग्छ। त्यसो भयो भने बिस्तारै जुन हाम्रा विकासका गाँठाहरू छन्, हाम्रा आम नागरिकले भोगिरहेका समस्याहरू छन्, समाधान गर्दै जान सकिन्छ जस्तो लाग्छ।
अब अर्कोतर्फ विगतको सरकारहरूले पनि उठाउँदै आएका थिए तर यो हट्न सकेको छैन, नेपाल ग्रे लिस्टमा नै छ। अब यो सरकारले नेपाललाई चाहिँ ग्रे लिस्टबाट हटाउन गर्नुपर्ने तत्कालको कामहरूलाई चाहिँ कसरी हेर्न सकिन्छ?
अब ग्रे लिस्ट किन पर्यो अनि ग्रे लिस्टबाट निस्कनको लागि के गर्नुपर्छ भनेर एफएटिएफले 7 रिकमेन्डेसन सुझाव दिएकै स्थिति छ। त्यसको कार्यान्वयन नै गर्नुपर्ने हुन्छ। त्यो कार्यान्वयन गरेर त्यो हामी यसरी कार्यान्वयन गर्यौँ, त्यसको रिजल्ट यो आयो भने प्रतिवेदन उसले मोनिटरिङ गरिरहेकै हुन्छ, बुझाउनु पर्ने हुन्छ। त्यसले गर्दा के गर्ने भन्ने कुरा स्पष्टै छ उसको सुझावकै आधारमा, तर हामीले त्यो हिसाबले काम गर्नु पर्यो। त्यसको लागि हाम्रा संरचनाहरू संस्थाहरूलाई सक्रिय बनाउनु पर्यो, त्यो अनुसारको कतिपय कार्यान्वयन खास गरी राजनीतिक प्रतिबद्धता हुनु पर्यो। त्यो भयो भने उसले मूल्याङ्कन गरेर ग्रे लिस्टमा हट्छ। वास्तवमा त्यो पनि एउटा अहिले अब नयाँ सरकारको लागि चुनौती हो, किन ग्रे लिस्टमा बस्दाखेरि हाम्रा बाह्य कारोबारहरूको वा आर्थिक कारोबारहरू प्रभावित हुने, हामी त्यसबाट निस्कन सकेनौँ भने त्योभन्दा अझ अर्को स्टेजमा पुग्ने स्थिति चाहिँ हुन्छ। त्यसको लागि हाम्रा संयन्त्रहरू त्यससँग सम्बन्धित संयन्त्र त्यसले दिएका सुझावहरू कार्यान्वयन प्रभावकारी ढङ्गले कार्यान्वयनको लागि सरकारले ध्यान दिनुपर्ने, त्यसको लागि कार्यान्वयन गर्न लगाउनु पर्ने स्थिति चाहिँ छ।
अब यो सम्भावना चाहिँ कति छ? अब यी जुन खालका कामहरू सरकारले गर्नुपर्ने छ जसबाट चाहिँ ग्रे लिस्टबाट बाहिर निस्कन सकिन्छ, अब ती 7 बुदाहरूमा काम गर्न सरकारलाई कति चुनौती देख्नुहुन्छ?
होइन, अब काम त गर्नु नै पर्छ। होइन, अब अहिले एक किसिमको थाई सरकार आएको अवस्थामा अब सबै त्यही किसिमको जनशक्ति परिचालन गरेर सामूहिक रूपमा त्यसमा त एड्रेस गर्नु नै पर्छ। त अब हामीले विश्वव्यापी गयो, होइन, इन्टरनेसनल रुल हो, ग्लोबल रुल हो, त्यसलाई फलो गर्नुपर्ने नै हुन्छ। अब त्यो असम्भव भन्ने छोट पाइने स्थिति नै छैन, त्यसलाई त सम्भवै बनाउनु पर्ने लाग्नु पर्ने, र फेरि त्यति असम्भव विषय पनि छैनन्। कतिपय हामीले कानुन बनाइसकेका छौँ, त्यसको लागि कार्यान्वयन गर्नु पर्ने हुन्छ। खास गरी हाम्रो कार्यान्वयनमा अलिक कमजोरी रहेको स्थिति छ, कतिपय हिजोको दिनमा राजनीतिक पहुँच राजनीतिक हस्तक्षेपले गर्दा पनि कतिपय कुराहरू कार्यान्वयनमा नजाने हुँदाखेरि विश्वको समुदायले चाहिँ अलिकति संकटको हिसाबले हेरेको स्थिति हो। त्यो हिसाबले स्पष्ट सुझाव कहाँ कहाँ के गर्नुपर्छ भनिसकेको अवस्थामा हाम्रो संयन्त्र परिचालन गरेर लाग्नु नै पर्ने हुन्छ।
हजुर, अब यो सन्दर्भमा सरकारले अब बजेटको तयारी विभिन्न ढंगबाट अहिले पनि भइरहेको छ र नयाँ सरकार आउने बित्तिकै जेठ 15 बजेट प्रस्तुत गर्नुपर्नेछ। अब एक हिसाबमा राष्ट्रिय योजना आयोगले सिलिङ पनि तोक्ने गर्छ र सिलिङसँगै बजेट निर्माणमा चुनौतीहरू पनि छन्। आर्थिक स्रोतको व्यवस्थापन अहिले प्रमुख चुनौतीको रूपमा देखा परेको छ र यो चुनौतीलाई सामना गर्दै चुनौतीलाई चिर्दै सरकारले चाहिँ आम जनताको अपेक्षा अनुसार आम जनतालाई समेत सम्बोधन गर्ने गरी उनीहरूको अपेक्षालाई सम्बोधन गर्ने गरी बजेट निर्माण गर्नुपर्ने देखिन्छ। अब यो बजेट निर्माण गर्दै गर्दा यहाँहरूले भनौं न राष्ट्रिय योजना आयोगले दिने सिलिङ मन्त्रालयगत उठेका विषयहरू यो सम्बोधन गर्नका लागि अब यो आगामी आर्थिक वर्षका लागि बजेटको प्राथमिकता सरकारले कसरी बनाउन सक्छ? प्राथमिकताहरू यहाँहरूले दिनुभएका प्राथमिकताहरू के छन्?
बजेटको प्रारम्भिक कामहरू शुरू भइसकेको छ। कतिपय हाम्रो कानूनी प्रावधान अनुसार डेडलाइन छ, जेठ 15 बजेट ल्याउने गरी विभिन्न प्रारम्भिक कामहरू हुने गर्छ। यसको लागि जस्तो योजना आयोगले हाम्रो स्रोत क्षमता कति होला, बजेटको आकार कति होला भनेर अर्थ मन्त्रालयमा पेश गरिसकेको छ। त्यसका आधारमा मन्त्रालयहरूले सेडिङ पाइसकेर एक किसिमको प्रारम्भिक विनियोजनको काम गरिरहेको स्थिति छ। अन्य सरकार आएर त्यो बजेटलाई फाइनल गर्ने पूर्ण रूप दिने पर्ने स्थिति छ। पक्कै पनि नयाँ सरकारको आफ्नो प्राथमिकता, आफ्ना नीतिहरू, आफ्नो अब जुन वाचा पत्र भनिएको छ, त्यो वाचा पत्रको कार्यान्वयनको कुरा होला, त्यो अनुसार प्राथमिकीकरण गर्नुपर्ने गर्नुहुने होला नयाँ सरकारले हिसाबले। अब खास गरी अहिले हामी कहाँ एकातर्फ स्रोत व्यवस्थापनको चुनौती छ, हाम्रो राष्ट्र सङ्कलन एकदम कमजोर रहेको स्थिति छ, हाम्रो बजेटको आवश्यकताहरू बढी छ, त्यसमा हामीले धेरै जसो ऋणबाटै काम गरिरहेको, ऋण परिचालन गरेरै काम गरिरहेका छौँ। अहिले सभा प्राय हाम्रो पुँजीगत खर्च बनाऊ, भौतिक पूर्वाधार निर्माण बनाऊ, त्यो सबै ऋणमा नै भएको स्थिति छ। ऋणको भोल्युम मात्रा बढेर भन्ने अब होइन 28.5 खर्ब नागिसकेको स्थिति छ। त्यसले गर्दा हामीले एकातर्फ अब आउने सरकारले स्रोत व्यवस्थापन गर्न होइन राष्ट्र सुहावटहरू नियन्त्रण गर्ने, आर्थिक गतिविधि बढ्न सक्यो भने त्यसले पनि स्रोत परिचालन बढ्छ, सँगसँगै हाम्रो उपलब्ध वित्तीय साधनलाई एकदम विनियोजन कुशलता बढाउनु पर्नेछ, कहाँ विनियोजन गर्ने हो त भन्ने कुरा बढाउनु पर्नेछ। हामी पछिल्ला समय केही भौतिक पूर्वाधार निर्माणले हामीलाई प्रतिफल दिएका छैनन् र हामीले धेरै जति विकासका काम गरेका छौँ अर्थतन्त्रमा योगदान पुग्न सकेको छैन, धेरै आयोजनाहरू अधकल्चो अपुरो अवस्थामा छन् र धेरै दायित्व सिर्जना गरेर रहेको स्थिति पनि छ। यी सबैलाई एक किसिमको प्राथमिकीकरण गरेर कुशल ढङ्गले विनियोजन बजेट विनियोजन गर्ने, बजेट विनियोजन गरिसकेपछि त्यसलाई कार्यान्वयन गर्ने, अहिले कार्यान्वयन पाटो धेरै ठाउँमा कमजोरी छ, हाम्रो आयोजना दुई समयमा सकिँदैन, एउटा कतिपय अवस्थामा बजेटको अभाव होला, तर कतिपय अवस्थामा बजेट हुँदाहुँदै पनि आयोजनाहरू समयमा सम्पन्न नभएका उदाहरणहरू छन्। विभिन्न अन्य समस्याहरू, कहिले जग्गाको समस्या, कहिलेको वनको समस्या, कहिले अन्तर्निकाय समन्वयको समस्याहरू पनि छन्, कतिपय क्षमता छैन, कतिपय निर्माण व्यवसायले कार्य सम्पादन समयमा नगर्दा ढिला भएका स्थितिहरू पनि छन्। यी सबैलाई पहिचान गर्दै अगाडि बढ्नुपर्ने स्थिति छ। हामीले कार्यान्वयन क्षमता बढाउने हो भने, पुँजीगत खर्च बढ्ने हो भने, त्यसले गर्दा हाम्रो आर्थिक गतिविधि बढेर राष्ट्र सङ्कलन पनि बढ्छ। हामीले एउटा राम्रो अवसर चाहिँ अहिले नेपालको बैङ्किङ प्रणालीमा अधिक तरलताको स्थिति छ, धन्य 9-10 खर्ब 11 खर्ब पैसा अधिक तरलता छ, ब्याज दर घटेको स्थिति छ, आन्तरिक ऋण परिचालन अहिलेको लागत कम छ, त्यसलाई योजनामा आयोजनामा लक्षित ढङ्गले गर्न सकिन्छ। कतिपय हाम्रा सार्वजनिक संस्थानहरूलाई प्रभावकारी बनाएर अहिले उपलब्ध ब्याङ्किङ प्रणालीमा उपलब्ध स्रोतहरूलाई प्रयोग गरेर पनि कतिपय अर्थतन्त्रलाई सकारात्मक ढङ्गले प्रभाव पार्न सकिन्छ र परिणाम निकाल्न सकिने अवस्था चाहिँ छ।
अर्कोतर्फ अब भदौ 23 र 24 गते जुन खालको क्षति भयो, यो क्षतिको भौतिक आर्थिक क्षतिको पुननिर्माण र पुनर्व्यवस्थापन गर्नुपर्ने दायित्व पनि छ र यसका लागि यहाँकै नेतृत्वमा एउटा समितिले प्रतिवेदन पनि सार्वजनिक गरेको छ, जसमा चाहिँ तीनवटै तहका सरकारले पुननिर्माणका लागि बजेट चाहिँ विनियोजन गर्नुपर्छ आगामी 2 आर्थिक वर्ष का लागि वर्षसम्म भनेर यहाँहरूले सुझाव पनि दिनुभएको छ, एउटा रणनीति पनि यो समितिले अगाडि बढ़ाएको छ। अब यो सन्दर्भमा कसरी तीनवटै सरकारले चाहिँ अब यो काममा कसरी बजेट विनियोजन गर्न सक्छन् र उनीहरू चाहिँ कसरी सहकार्य गर्न सक्छन्, यहाँहरूले यो प्रतिवेदनमा के सुझाव दिनुभएको छ?
अब अहिले जुन भदौको घटनाले जुन नोक्सान भएको छ, कतिपय अवस्थामा सरकारी भवनहरू नष्ट हुँदाखेरि सामान्य सरकारी सेवा प्रवाह गर्न पनि साह्रो परेको स्थितिहरू पनि छ, ती सबैलाई मूल्याङ्कन गरेर अब ती त होइन सार्वजनिक सेवा प्रवाहको लागि सरकारी भवन आधारभूत होइन भौतिक पूर्वाधार त चाहियो नै, त्यसले गर्दा त्यसको लागि प्राथमिकता दिनुपर्ने स्थिति नै रह्यो। हामीले त्यो प्रतिवेदनमा 3 वर्षको राइजिङ अहिलेको चालु वर्षदेखि बाँकी 2 वर्षसम्म बजेट विनियोजन गरेर जानुपर्छ, त्यसमा 3 तहकै सरकारले जुन जुन ढङ्गले नोक्सान भएको छ, जुन जुन ठाउँमा नोक्सान भएको छ त्यसलाई प्राथमिकता राखेर जानुपर्छ, यतिसम्म बजेट चाहिन्छ भन्ने किसिमको एउटा आकलन पेश गरेको छ। अब त्यो उहाँहरूले दिएको रिपोर्ट जुन क्षति कति क्षति भयो अब त्यो क्षतिलाई फेरि पुनर्स्थापन गर्न पुनर्निर्माण गर्न कति लागत लाग्छ, कतिपय ठाउँमा सामान्य क्षति भएको छ, आंशिक क्षति भएको छ, कतिपय ठाउँमा पूर्ण क्षति भएको छ, त्यो त्यसलाई वर्गीकरण गरेर नै त्यो एक किसिमको बजेट अनुमान गरिएको छ। त्यो बजेट अनुमान कतिपय प्रतिवेदनले के भनेको छ भने त्यो पुनर्निर्माणको लागि एयरमार्कै गर, स्वदेशी छुट्याऊ, अनि त्यो काम पहिला प्राथमिकता राख, त्यसपछि बचेको बजेट मात्रै अरू नयाँ आयोजना परियोजनामा अथवा चलिरहेकी परियोजनालाई पनि एउटा प्राथमिकीकरण गरेर गर्नुपर्ने हुन्छ। र त्यो प्रतिवेदनले स्रोत व्यवस्थापनको लागि पनि केही सुझाव दिएको छ। हाम्रो कहाँ कतिपय तीन तहको सरकारमा कार्य विभाजन स्पष्ट नहुने, कतिपय ठाउँमा तीन तहको सरकारले नै सानो 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 काममा डुप्लिकेसन भएको छ, कहिले कुनै कतिपय ठाउँमा एउटा सानो आयोजना तीन तहकै सरकारको बजेट भएको स्थिति पनि छ, कतिपय शान्तिना कार्यक्रमहरू संघीय सरकारले चलाइरहेको स्थिति पनि छ जुन चाहिँ प्रदेशले स्थानीय तहले चलाउन सक्छन्। त्यो स्थितिमा त्यस्ता कार्यक्रमहरू कटौती गरेर बजेट बचाउने, त्यो बजेटलाई जुन पुनर्निर्माण पुनर्स्थापनामा लगाउने भन्ने छ। चालु वर्षको लागि कतिपय आर्थिक क्षति भएको सामान्य मरम्मत गरेर हुने र भौतिकै कार्यालय सञ्चालनका लागि चाहिने केही सामानहरू जस्तै कम्प्युटर प्रिन्टर होइन अरू अफिसका सामानहरू चाहिँ अहिलेकै कतिपय खर्च नभएको बजेटलाई प्रयोग गर्ने र आगामी दिनमा पनि आवश्यकता छ भने त्यो हिसाबले बजेटहरू विनियोजन गर्ने भनेर एक किसिमको कति कति खर्च लाग्छ, तीन वर्षको होराइजनमा कति बजेट लाग्छ भन्ने हिसाबले त्यो प्रतिवेदनले भनेको छ। त्यो प्रतिवेदनले इभन निजी क्षेत्रको लागि पनि अझ थप के इन्सेन्टिभ दिन सकिन्छ कि निजी क्षेत्र पनि प्रभावित भएको स्थिति छ। सरकारी क्षेत्रको लागि पुनर्निर्माण पुनर्व्यवस्थापनको लागि 36 अर्ब लाग्ने भन्ने छ। त्यो योभन्दा अघिल्लो क्षति मूल्याङ्कन प्रतिवेदनले होइन निकोल गरेको विषय हो, त्यसैका आधारमा यसलाई अब एक्सनमा लैजानको लागि यो कार्यान्वयन योजना बनेको।
हजुर हस् डाक्टर साहब, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठ, विशेष गरी नयाँ सरकार बन्दै गर्दा नयाँ सरकारले बेहोर्नु पर्ने आर्थिक चुनौती, बजेट निर्माण गर्दै गर्दा बजेटले दिनुपर्ने प्राथमिकता, सँगै गत भदौ 23 र 24 गतेको घटनापछि पुगेको आर्थिक तथा भौतिक क्षतिको पुनर्निर्माण र पुनर्व्यवस्थापनका लागि गर्नुपर्ने कार्ययोजना बनाउनु पर्ने कार्ययोजना लगायतका सन्दर्भमा कुराकानी गर्यौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।